الحمد لله وكفى وسلام على عباده الذين اصطفى، أما بعد، قال رسول الله صلى الله تعالى عليه وسلم: يا من لا تضره الذنوب ولا تنقصه المغفرة فهب لي ما لا ينقصك واغفر لي ما لا يضرك، أو كما قال عليه الصلاة والسلام.
كتنے بجے تک ہوتا ہے؟
ہمارے شیخ، ہمارے پیر و مرشد شیخ العرب العجم عارف باللہ حضرت والا حضرت مولانا شاہ حکیم محمد اختر صاحب نور اللہ مرقدہ، حضرت کی ایک بات یاد آئی کہ حضرت کی برکت سے جب دینی اسفار شروع ہوئے، اس بات پر میں اللہ تعالیٰ کا شکر ادا کرتا ہوں کہ میں نے کوئی سفر حضرت کی اجازت کے بغیر نہیں کیا، الحمدللہ. لہذا کئی مرتبہ ایسا بھی ہوا کہ اجازت لینے میں تاخیر بھی ہوئی، اور بعض مرتبہ ایسا بھی ہوا کہ حضرت والا نے منع فرما دیا. اور آپ سمجھتے ہیں کہ ایسا نظم بنا ہوتا ہے، تقریباً گویا فارم تیار ہو جاتا ہے، اپنے بھی دستخط ہو جاتے ہیں، اٹیسٹیشن باقی ہوتی ہے. تو حضرت والا نے ویسے کبھی منع نہیں فرمایا، کبھی منع نہیں فرمایا. بہت دعائیں دیتے تھے، بہت خوش ہوتے تھے، لیکن بعض مرتبہ حضرت نے منع بھی صراحتن فرمایا. اس میں سے ایک سفر میرا پنجاب کا تھا، اور اس سفر میں یعنی پروگرام کی ترتیب تقریباً فائنل تھی، حتمی تھی. میں ان حضرات کو کبھی یہ نہیں بتاتا تھا کہ میں حضرت والا سے اجازت میری باقی ہے، میں یہ کبھی نہیں بولتا تھا، کیونکہ ہو سکتا ہے حضرت والا کبھی منع فرما دے تو اب اگلے لوگ یہ کہیں گے کہ صاحب شیخ نے منع کر دیا، دینی کام ہے. لہذا میں ان سے ہمیشہ جب منع کرنا ہوتا تھا تو اپنے اوپر بات رکھتا تھا، اور یہ بات جو میں آپ کو بتا رہا ہوں اس میں میرا کوئی وہ نہیں کہ یہ میری فہم یا میری عقل یا میرا ادب تھا، یہ بات میں نے حضرت ہی سے سیکھی تھی. اور اس کا پس منظر کیا ہے؟ جو حضرت والا کی بات، ایک زمانہ ایسا ہے، حضرت والا نے بارہا یہ واقعہ سنایا کہ میرے اسفار جنوبی افریقہ برطانیہ کے اسفار شروع ہوئے، ایک دن میرے شیخ اور مرشد حضرت والا حضرت محی السنہ حضرت مولانا شاہ ابرار الحق صاحب ہردوئی رحمۃ اللہ علیہ نے سفر کو منع فرما دیا. یہ 90 کے زمانے کی بات ہے، ابتدائی 90. اور یاد رکھے کہ ادب شیخ یہ ہے کہ اگر شیخ منع فرما دے تو یہ نہیں پوچھنا کیوں حضرت، یہ آداب کے خلاف ہے، بے ادبی ہے سراسر، بلکہ بد ادبی ہے. بے ادبی نہیں، بد ادبی ہے. تو حضرت والا نے منع فرما دیا، اور حضرت والا رحمت اللہ علیہ خود فرماتے ہیں کہ حضرت کو ماشاءاللہ عالم سے دعوت کی، سفر کی دعوت ملک بھر سے. تو جب کوئی حضرت والا سے عرض کرتا تھا، دعوت پیش کرتا تھا، تو حضرت بس اس کو حسن کے ساتھ، حسن کلام کے ساتھ اس کو منع فرما دیتے تھے کہ کوئی جھوٹ بھی نہ، اور عذر یعنی ٹال جاتے تھے گویا کہ. حضرت فرماتے کہ حضرت والا ہردوئی تشریف لائے، एयरपोर्ट पर वापसी का सफर हिंदुस्तान का हो रहा था, हज से वापस आए, तो उस जमाने में हजरत वाला सेहत का जमाना था, तो हजरत को पहुंचाने एयरपोर्ट पर जाते ही न सिर्फ जाते थे बल्कि एयरपोर्ट के अंदर तक जाते थे। वहां पर आखिरी लम्हात में हजरत वाला रहमतुल्लाह ने अपने शेख और मुर्शिद इतना अदब फरमाते थे, हजरत वाला मुहय्यूसुन्ना अपने शेख का कि अपनी आंखों से देखा कि अजीब इतना अदब के। तो वहां पर हजरत से अर्ज किया कि हजरत आपके इस रुखसत पर होने पर शेर अर्ज करना चाहता हूं कि उस मजमून को। तो हजरत वाला हरदय ने फरमाया कि कहिए। तो फरमाया कि हजरत ने कि कौन रुखसत हुआ गले मिलके, कौन रुखसत हुआ गले मिलके, शामियाने उजड़ गए दिल के। सुभान अल्लाह, ये शेर हजरत के छपा हुआ भी है। तो हजरत फरमाते हैं कि हजरत वाला हरदय इतना खुश हुए, यानी ये कैफियत को अपनी पेश किया कि हजरत मेरी ये कैफियत है कि आपकी तशरीफ आवरी से जो दिल की रौनक है वो रौनक जा रही है। ये आजमत शेख और मोहब्बत शेख में। तो फरमाते हजरत वाला हरदोई रहमतुल्लाह अलैह ने फिर उसी वक्त फरमाई ये बात कि अब आपको सफर की इजाजत है। माशाल्लाह, यानी इसमें अदब ये भी है कि ये नहीं पूछे ये तीन महीने गुजरे कि हजरत आप सफर कर लो, थोड़ा अरसा गुजरा फिर अब कर लो, नहीं। यहां तक के बुजुर्गों ने फरमा दिया कि यानी अदब यह है कि अगर शेख ने जिक्र को भी मुलतवी फरमा दिया हमारी किसी कैफियत, क्योंकि मसला याद रखिएगा कि फराइज वाजिबात और सुन्नत मौकदा तो नहीं, लेकिन नवाफिल में शेख को इख्तियार है कि किसी नवाफिल को करने को फरमाए और किसी को मना फरमाए, यह इख्तियार है शेख का। मसलन ऐसा भी हो सकता है कि शेख मना फरमा दे कि तुम अभी तहज्जुद को मुलतवी करो, और ऐसा होता है। उसकी वजह क्या होती है कि वो तहज्जुद की इबादत जिससे अल्लाह ताला का कुर्ब मिलना चाहिए, वो तहज्जुद की इबादत से हम अल्लाह से दूर भी हो सकते हैं। और उसकी बड़ी दलील यह है कि तहज्जुद पढ़ के हमारे अंदर उज्ब और किब्र पैदा हो रहा है कि जी मैं बड़ा नेक हूं। तो जब वो दवा वो गिजा जो कि बजाय जिस्म को फायदा पहुंचाने के जब जिस्म को नुकसान दे रही हो तो उस गिजा को बंद किया जाता है कि नहीं, कि जी गोश्त से होना ये चाहिए था कि गोश्त रोटी से जिस्म को कुव्वत मिलती, उसको ताकत मिलती, लेकिन बजाय ताकत के उसका पेट खराब हो रहा है, तो डॉक्टर मना करेगा कि नहीं। तो वो तहज्जुद जिससे अल्लाह ताला का कुर्ब और ताल्लुक मिलना चाहिए और उस कुर्ब और ताल्लुक माल आजजी, आजजी होनी चाहिए उसके अंदर, माल तवाज़ो, लेकिन उसमें तवाज़ो के बजाय उसमें अकड़ पैदा हो रही है कि देखो मैं इतना नेक कि तहज्जुद गुजारू। तो इसलिए नवाफिल में शेख को इख्तियार है, लेकिन इसका मतलब ये नहीं कि शेख को मना किया, शेख ने मना फरमाया अब उसके बाद थोड़े थोड़े दिन अब इजाजत है, अब इजाजत है, अब इजाजत है, ऐसा काम नहीं करना चाहिए, ये बेअदबी है। बल्कि शेख को अपने अहवाल हाल बताता रहे, शेख को सब पता होता है कि मैंने किसके साथ क्या किया, किसको क्या दवा तजवीज की है। लादा हजरत वाला हरदोई रहमतुल्लाह से कभी नहीं पूछा, हजरत वाला हरदोई ने खुद फरमाया अब आपको सफर की इजाजत है। इसको कहते हैं अदब। लादा उसी सफर की वजह से लादा हजरत वाला रहमतुल्लाह ने बारहा सफर को मना भी फरमाया, तो मैं बता रहा था, लेकिन उसमें भी खैर निकली, अपनी आंखों से देखी। उसमें से एक किस्सा है कि पंजाब का एक सफर तय था और एक जगह प्रोग्राम था, हजरत ने मना फरमा दिया, मैं नहीं गया और उन हजरात से उज्र कर दिया। अल्लाह ताला की शान देखिए कि जिस दिन प्रोग्राम था वहां ऐसी जबरदस्त आंधी और बारिश थी कि और ऐसा अंधेरा कि न गाड़ी चल सकती न कुछ, और बस समझे जो जिसको मकान की छतें उड़ रही है, ऐसा आलम। कई बरस पुरानी बात है, ऐसा आलम हुआ। तो मैं हैरान हो गया कि देखो कैसी अजीब बात है कि हजरत वाला, और वो प्रोग्राम का तो तसव्वुर भी नहीं था। तो इस तरह की बरकतें भी जाहिर होती है अल्लाह वालों की सोहबतों में। इसलिए फरमाया कि अदब है कि ऐसा ऐसा काम ना करे। तो खैर एक दफा मैं सफर से वापस आया तो हजरत वाला रहमतुल्लाह अलैह ने मुझसे यहीं पर तशरीफ फरमा थे। अल्लाह, तो हजरत ने मुझको महाराज क्या हजरत में सफर से वापस आया, फरमाया कहाँ कहाँ गए थे। मैंने शहरों के नाम लिए, पंजाब का इलाका था फला 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 शहर। हजरत वाले ने अजीब बात फरमाई, हजरत ने पूछा मेरा नाम लेते हो। सुभान अल्लाह, ये है, ये शेख का इम्तिहान है, मेरा नाम लेते हो। मैंने कहा अल्हम्दुलिल्लाह हजरत, अल्लाह ताला का शुक्र है कि मेरे 99.99% बयानात आपके नाम से शुरू होते हैं। और ये जो हजरात है वो जानते, रिकॉर्ड भी मौजूद है, जो रिकॉर्ड होता है वो सुन के देख ले। अल्लाह ताला का शुक्र है कि हजरत वाला रहमतुल्लाह अलैह, हमारे शेख हजरत वाला हजरत मौला मजहर साहब दावत बरकातुम, इन हजरात के एहसानात का इस्तेहजार है कि इन हजरात के वल्ला एहसानात है, और इसमें कोई मुबालगा नहीं है। उसका इजहार करता भी रहता हूं और कर भी रहा हूं, और अल्लाह ताला मरते दम तक इन अल्लाह वालों की जूतियों में रखे और बाद अब बना दे अपने कर्म से। और इस खानका की जो हकीकत और बरकत है वो ताल्लुक में अल्लाह वो हमारी जानों को नसीब फरमाते। हजरत वाला रहमतुल्लाह अलैह हजरत गंगोई की एक बात फरमाते थे, फरमाते थे कि जवानी में अल्लाह ताला का खौफ गालिब रहना चाहिए, क्योंकि जवानी जरा दीवानी होती है, उस वक्त उसको ब्रेक की जरूरत होती है, उस वक्त उसको ब्रेक की जरूरत होती है। और बुढ़ापे में अल्लाह ताला की रहमत गालिब होनी चाहिए, उस वक्त खौफ की ब्रेक ना लगाए, खौफ ना लगाए। फरमाया कि जवानी में चूंकि दीवानापन है, उस वक्त खौफ चाहिए, ब्रेक जबरदस्त चाहिए। और गाड़ी जो बुढ़ी होती है वो तो चलती मुश्किल से, उसको ब्रेक का क्या सवाल है। अब वो बेचारी वैसी गाड़ी चलती नहीं है, पहले ही ब्रेक लगा के बैठ जाए तो क्या चलेगी। सुभान अल्लाह, फरमाते हैं कि जवानी में खौफ गालिब रहे ताकि उस अल्लाह ताला की अजमत और खौफ के इस्तेहजार से गुनाह से बचे, और बुढ़ापे में रहमत गालिब होनी चाहिए, क्योंकि अब मुलाकात का वक्त आ रहा है, अब मुलाकात का वक्त आ रहा है। अल्लाह ताला की रहमत पर नजर रखे कि अल्लाह ताला आपने अपने कर्म से मुझे नेक आमाल की तौफीक अता फरमाई, मैं नेक आमाल कर रहा हूँ, सुन्नत पर अमल कर रहा हूँ, जिक्र कर रहा हूँ, तिलावत कर रहा हूँ। आपका एहसान है कि आपने बुजुर्गों की सोहबत अता फरमाई, ये नेमतें अता फरमाई, ये अल्लाह ताला आपकी रहमत से उम्मीद है। आप अपना कर्म फरमाइए, मेरे सफेद बालों पर फजल और रहमत फरमा दीजिए। बुढ़ापे में तो मैंने देखा अक्सर सफेद बाल वाले हजरात, तो बुढ़ापे में अब मैं भी आप ही की सफ में शामिल होना शुरू हो गया हूं, एंट्री हो गई है, मेंबरशिप मिल गई है, अलबत्त अभी न्यू मेंबर हूं मैं। सफेद बाल आना शुरू हो गए। हजरत वाला रहमतुल्लाह अलैह एक दिन कमरे में तशरीफ फरमा थे, एक दिन हजरत वाला रहमतुल्लाह अलैह ने मेरे दाढ़ी को हाथ लगाया, पकड़ा और फरमाया कि हबीबुल्लाह तेरे सफेद बाल कब निकलेंगे, तेरे बाल कब सफेद होंगे। मैंने कहा हजरत आप दुआ फरमाए, मेरे अख्तियार में नहीं है। एक दिन यही हजरत की कुर्सी यहाँ लगी होती थी, ये दरवाजा था पहले, यहाँ पहले दरवाजा था, पुराने आने वाले हजरत जानते हैं, यहाँ दरवाजा था, और वो जो पीछे इधर कमरा बना है वो कमरा नहीं था, और हजरत यहाँ तशरीफ फरमा होते थे हजरत वाला रहमतुल्लाह अलैह खुद। और इस तरफ का दरवाजा, ये जो मेन दरवाजा है ये बंद होता था पहले, और इस तरफ का दरवाजा सुबह यानी 8 बजे से लेकर और जहर की नमाज तक वो दरवाजा बंद होता था। ये सहज के जमाने की बात अर्ज कर रहा हूं, और ये भी ये शीशे वाला दरवाजा भी नहीं था। जिसको एक मौलवी साहब ने कहा था कि पिंजरा है ये, तो यहां से दरवाजा खुलता था और अक्सर आने वाले जो मुलाकात वाले हजरत इसी दरवाजे से दाखिल हुआ करते थे और हजरत वाला रहमतुल्लाह अलैह खुद यहां तशरीफ फरमाते थे। माशाल्लाह हजरत मोहम्मद साहब दाम बरकातुम भी, वो भी एक माशाल्लाह एक वक्त था। तो यहां पर हजरत की कुर्सी होती थी। एक दिन असर के बाद की मजलिस हो रही थी और मजलिस का वक्त था, अचानक हजरत वाला ने, मैं हजरत के दाएं तरफ उस जमाने में अक्सर बैठता था, तो महमूद भाई भी इधर इधर बैठते थे, जरा दाएं तरफ की तरह होके बैठता था। तो अचानक हजरत ने मुझसे फरमाया, मजलिस हो रही थी, और फरमाया कि तुम बालों को मेहंदी तो नहीं लगाओगे? हजरत ने भरी मजलिस असर के बाद का वक्त था, महमूद भाई भी थे, तुम बालों को मेहंदी तो नहीं लगाओगे? तो मैंने अरज किया कि हजरत मेरा इरादा नहीं है, मैं नहीं लगाऊंगा। तो हजरत ने फरमाया भाई जायज है। अब उसमें हजरत वाला की क्या हिकमत है और उस इरशाद फरमाने में, और हकीकत यही है असल में कलर लगाने का जो जौक पैदा होता है, याद रखिए कि मेहंदी जायज है, लाल लेकिन मेहंदी जो असली मेहंदी होती है, ये जो काली को मेहंदी बोला वो मेहंदी नहीं है, ये जो आजकल कहते हैं काली मेहंदी वो मेहंदी नहीं है, वो तो केमिकल है, रंग है, वो है कि पहले डिस्टेंपर आता था, फिर ऑयल पेंट आ गया, तो उसने नाम जो पेंट का बदल दिया जनाब, फिर मैट फिनिश आ गया, तो ये रंग है। तो मेहंदी का जो शरई मसला है वो मसला बिल्कुल लगाना जायज है, लेकिन जिसको मेहंदी, जिसको कहते काली मेहंदी, तो याद रखिएगा मेहंदी काली होती नहीं है, और काला रंग लगाना ये हराम है, इसको मना फरमाया और ये हराम है लगाना। तो मैंने हजरत से बाद में अर्ज किया, खैर मुझे वजह नहीं पता कि हजरत ने क्यों फरमाया और क्या मेरी महरल शेख की नजर में कोई ना कोई बात होती है। तो मैंने बाद में अर्ज किया, इंसान असल में, मैं आपसे कह रहा हूं कि इंसान असल में जब रंग लगाता है तो उसका असल में उसका इंटीरियर प्रेशर होता है कुछ, विजादत दाखला का थोड़ा सा प्रेशर होता है। ये राज की बातें हैं माजरत के साथ, जिसको मैं तश्त अजबान कर रहा हूं, वो जैसे दो सियासतदान बहस कर देते, करते करते लड़ाई शुरू हो गई, तो दूसरे ने कहा मैं जानता हूं कि तुम किसके इशारों पे नाचते हो, तो उसने कहा कि यार ये सियासत में बीवी को लाने की क्या जरूरत है। तो ये वजारत दाखला की बात है कि असल में इंटीरियर प्रेशर होता है कि क्या आपने बनाया हुई है, जरा कुछ उसको पेंट वेंट करे। तो पहले मैंने हजरत से अर्ज किया, मैंने कहा हजरत अल्हम्दुलिल्लाह मेरे घर में भी उनको कोई वो नहीं है कि रंग लगाऊं, कहते बस ओरिजिनल रहने दो, जैसा है वैसा रहने दो। और यानी फकीर का भी अपना कोई जौक नहीं रहा कि मैं, हालांकि मैं जिस इलाके में रहता हूं वहां आलम यह कि अगर एक बाल भी निकल आए, सुपर हाईवे पर रहता हूं सुरापगुड़ से थोड़ा आगे, एक बाल भी निकल आए उसको भी छुपाते, एक बाल भी वो जाहिर नहीं होने देते। और हकीकत बात यह कि एक आदमी जो अपने बालों को पेंट लगाता है, चाहे मेहंदी तो वाजे नजर आती है, लेकिन अगर बालों को काला भी करता है पता तो चलता है कि नहीं। हर एक को पता होता है, लेकिन क्या है, बस अपने रंग धोखा। एक एक साहब अपने बालों को ऐसे ही ब्लैक पेंट कर रहे थे, तो उसकी बीवी ने कहा, बीवी ने कहा कि तुम अपने बालों को रंग किसके लिए कर रहे हो, तुम्हारी उम्र खुदा को मालूम है और ताकत मुझे मालूम है। तो किसके लिए ये कर रहे हो? तो हजरत वाला रहमतुल्लाह अलैह समझाते थे, देखो और किसी को हो मेहंदी लगाए माशाल्लाह कभी वो नहीं, लेकिन हजरत ने क्यों फरमाया, क्या वजह थी, जरूर उसमें मेरी इस्लाह का कोई पोशीदा के मेरी इस्लाह के रंग लगाएगा तो रंगीन बनने का शौक होगा। अल्लाह ताला हजरत वाला रहमतुल्लाह अलैह की कब्र को नूर से भर दे। एक एक बात में عجیب عجیب، حضرت فرماتے تھے ایسی کوئی نہیں ہوتی تھی، بظاہر کوئی اس کا سر پیر اچانک ہنستے ہنستے کوئی بات فرما دیتے اور بس وہ بات فرما کے اپنے جیسے کچھ کہا ہی نہیں، ایسے ہو جاتے، لیکن وہ بات میں مانے ہوتے تھے، کبھی اسی وقت نظر آتے تھے کبھی بعد میں نظر آتے تھے، ایسی بات تھی. تو میں عرض کر رہا تھا کہ جوانی کے زمانے میں، حضرت گنگوئی کی بات کہ جوانی کے زمانے میں خوف کا غلبہ ہونا چاہیے، سامنے ایسا خوف قیامت رہے، سب گناہوں سے میری حفاظت رہے، یعنی خوف کی بریک لگا کے رکھے کہ ایک دن مجھے اللہ تعالیٰ کو جواب بھی دینا ہے. اللہ تعالیٰ کی قدرت کتنی زبردست ہے، اگر وہ حکم دے دے گردوں کو فیل ہو جا، ساری دنیا کے ڈاکٹر مل کر، ایک نوجوان تھا گلشن میں رہتا تھا ہمارے محلے میں، 22 سال اس کی عمر، صحت بہت عمدہ خوبصورت تھا، اس کے گردے فیل ہو گئے اچانک، کوئی پتہ نہیں چلا، بس بخار آیا، الٹرا ساؤنڈ وغیرہ کیے، پتہ چلا گردے فیل. اس کے باپ نے، اس کی ماں نے، اس کی بہن نے اپنے گردے پیش کرنے کے لیے ڈاکٹروں کو کہا، باپ نے، سگا باپ، سگی ماں، سگی بہن، اکلوتا تھا اپنے ماں باپ کا وہ، کہ گردے فیل، کہ گردے ٹرانسپلانٹ کرا لیں. لیکن ڈاکٹر وہ میچ کرتے ہیں نا کہ ملتا ہے کہ نہیں، ان کا ایک اپنا اصول ہے، تو پتا چلا اپنا سگا باپ، سگی ماں، سگی بہن کا گردہ میچ نہیں ہو رہا. زیادہ سے زیادہ 2.5-3 سال میں اس نوجوان، وہ جو صحت اتنی عمدہ، سوکھ کر کانٹا بن گیا، اور 2.5-3 سال میں اس کا انتقال ہو گیا. کیا عالم ہے میرے دوست. حضرت فرماتے تھے دیکھو، اللہ تعالیٰ کی نافرمانی پر جری مت ہو، اللہ تعالیٰ ذلت اور رسوا کرنے پر اللہ تعالیٰ کو قدرت ہے، وہ جب چاہے ہمیں رسوا کہ ہم کہیں کہ ہمیں نہیں پتا چلے گا، ہم جو حرکت کر رہے ہیں وہ نہیں پتا چلے گی کسی کو. فرماتے ایسا مت کرو، اگر چھپ، اگر تمہیں دست لگے ہوئے ہیں، پھر بھی حضرت کی مثال ہے، دسترخوان پر تم کباب اور بریانی اور مرچے جب بھڑ بھڑ کر کھاتے ہو، فرمایا ایک دن، اور بعد میں جا کر موشن کرتے ہو، فرمایا ایسا کام مت کرو، ورنہ ایک دن دسترخوان پر تمہارے بریک فیل ہو جائیں گے اور تم سب کے سامنے جو ہے وہ رسوا ہو جاؤ گے. اس لیے جوانی میں خوف کا غلبہ ہونا چاہیے اور بڑھاپے میں رحمت ہونی چاہیے کہ اللہ تعالیٰ کے پاس جانے والے ہیں، اللہ تعالیٰ اپنا فضل فرمائیں گے، رحمت فرمائیں گے، کہ کتنے کریم مالک ہے جو سفید بال والوں سے شرماتے ہیں. ایک محدث کا واقعہ کتابوں میں لکھا ہوا ہے، حضرت سے بھی بارہا سنا، کہ انتقال کے وقت میں اپنی داڑھی، عمر ایسی تھی کہ ابھی بال سفید نہیں ہوئے تھے، کالے کے کالے تھے، انتقال کے وقت میں شاگردوں سے فرمایا کہ میرے مرنے کے بعد میری داڑھی پر آٹا ڈال دینا. اب شاگردوں نے یہی کیا، کسی نے خواب میں دیکھا، پوچھا کیا معاملہ ہوا، کہا میں اللہ تعالیٰ کے حضور میں پیش ہوا، تو اللہ تعالیٰ نے مجھ سے پوچھا، ارے یہ کیا تو نے حرکت کی، یہ بالوں پر آٹا ڈالنا یہ کیا تھا؟ اب وہ محدث نے سند پڑھنا شروع کی کہ میں نے فلاں سے، اس نے فلاں سے، قال رسول اللہ صلی اللہ تعالی وسلم تک، نبی صلی اللہ علیہ وسلم سے پہنچ کر کے، کہ آقا نے فرمایا کہ اللہ تعالیٰ سفید بال والے سے شرمائیں گے. کہا اللہ تو کہا کہ ٹھیک ہے سفید بال سے شرمائیں گے، تو یہ بھی نہیں کیا حرکت کی آٹا ڈالنا. کہ اللہ تعالیٰ سفید بال تو میرے اختیار میں نہیں تھے، لیکن اس کو سفید بنانا میرے اختیار میں تھا، تو بس میں نے نقل کر لی تاکہ آپ کی رحمت مجھ پر بھی تام ہو جائے اور عام ہو جائے. سبحان اللہ. تو اللہ تعالیٰ نے فرماتے ہیں کہ اللہ تعالیٰ نے مجھ کو بخش دیا. تو جس کو نقل پر یہ نعمت عطا فرماتے ہیں، تو اب تو فقیر بھی یہی ہے، سفید بال والے یہی کہے گا کہ اللہ تعالیٰ، اللہ میاں میرے بال سفید ہیں، آپ مجھ سے کیا پوچھتے ہیں، مجھ سے کیا پوچھتے ہیں کہ آپ کے نبی نے فرمایا کہ اللہ تعالیٰ شرم فرمائیں گے، یا اللہ یہ بڈھا اس قیامت کے میدان میں سب کے سامنے اپنی ذلت رسوائی کا کیا حساب دے گا آپ کو، اس لیے آپ مجھ پر فضل فرمائیے، بس میرے سفید بالوں کی لاج رکھ لیجئے اور میرے کاموں کو چھپا دیجئے، اپنی ستاریت کو ظاہر فرما دیجئے اور فضل فرما دیجئے. नबी सल्लल्लाहु अलैहि वसल्लम यही दुआ सिखा रहे हैं, या मल्ला तजुरुहु ज़ुनूब। मार्फत देखिए, उस आरिफ आजम की मार्फत देखिए। हजरत वाला ये हदीस शरीफ हमें पढ़ाते थे और सुनाते थे कि ए वो जात के मल्ला तजुरुहु ज़ुनूब, कि जिसको गुनाहों से कोई नुकसान नहीं होता, कोई जरूर नहीं होता, यानी गुनाह की चाहे कुफर हो, चाहे शिर्क हो, कत्ल हो, जिना, बदमाशी, कोई गुनाह हो, उस किसी किस्म के, यहां तक कि अल्लाह ताला के खिलाफ नाउज़ु बिल्लाह कोई कुफरी कलमात भी बोले, अल्लाह ताला का कुछ नुकसान नहीं है। हजरत वाला रहमतुल्लाह अलैह सुनाया करते थे, हजरत वाला दाम रकातुम से भी हम सुनते हैं कि हारून, खलीफा हारून बादशाह बहुत शान शौकत के साथ, तमतराक के साथ वो अपने जुलूस के साथ निकला, तो एक भंगी ने अपने किसी साथी से कहा कि बादशाह मेरी निगाहों में जच नहीं रहा। सीआईडी ने यह बात फौरन पास होते होते खलीफा हारून रशीद के कान में कहा, तो बादशाह हंसा। उसने हंसकर कहा, बादशाहों को भंगियों की निगाहों में जचने की जरूरत भी नहीं है। लहजा अल्लाह ताला की शान तो ऐसी, लहजा कोई कुफरिया कलमात बके, नाउज़ु बिल्लाह क्या क्या गलाज़तें बके, अल्लाह ताला की तो जात पाक है मेरे दोस्तों, उनको जरूरत ही नहीं है किसी के इबादत करने के, वो मोहताज नहीं है। कोई अगर उनके खिलाफ होता है, कुफर शिर्क इख्तियार करता है, उससे उनका कोई नुकसान नहीं है। मारूमी रहमतुल्लाह अलैह फरमाते हैं, मन न गर्दम पाक तस्बीह शाह, मैं जब सुभान अल्लाह कहता हूं तो मेरे सुभान अल्लाह कहने से अल्लाह पाक नहीं कहते, यानी अल्लाह ताला की तरफ से फरमा रहे हैं कि जे बंदो, जब तुम सुभान अल्लाह कहते हो तो हम उससे हमारी पाकी नहीं होती, पाक हम ईशा शवंदो दुर्फिशा, लेकिन जब तुम सुभान अल्लाह कहते हो तो उसकी बरकत से हम तुमको पाक कर देते हैं। सुभान अल्लाह, ये अल्लाह ताला की अजमत और शान है। तो ला तज़ुर्रुहु ज़ुनूब, आपको हमारे गुनाहों से कोई जरूर नहीं होता। कि साहब कहेंगे तो लोग क्या होगा, यही अल्लाह वालों की शान है, कोई अल्लाह वालों के को कुछ भी कहता रहे। मेरे प्यारे दोस्तों, अगर कोई किसी की गीबत कर रहा है तो गीबत जिसकी कर रहा है उसका कोई नुकसान नहीं है, किसी से हसद कर रहा है, जिससे हसद कर रहा है उसका कोई नुकसान नहीं है, क्योंकि दो बातें होंगी, एक मान लो कोई अल्लाह वाला है, एक शख्स है जो नेक है, जिसको दुनिया नेक समझती है, अब उसकी गीबत कर रहे हैं, उससे हसद कर रहे हैं, तो दो बातें होंगी, या तो वो अल्लाह वाला है या नहीं है, दो ही बातें होंगी ना। अगर अल्लाह वाला नहीं है तो ऐसे शख्स की गीबत में, हसद करने में उसका क्या फायदा, कि वो है ही नहीं, और अगर अल्लाह वाला है उसका कोई नुकसान नहीं, क्योंकि अल्लाह ने जो उसको मकाम अता फरमाया है, तो फिर भंगियों के निगाहों में न जचने से मेरे प्यारे दोस्तों अल्लाह वाले का कोई नुकसान नहीं है, क्योंकि उससे तो बादशाह खुश है। अब वो बादशाही, वो बादशाह की कलाई पर बैठा है और वो कह रहे हैं कि ये बादशाही जो है ना, इसके पर और नाखून ठीक नहीं है और मुझे अच्छे नहीं लग रहे, ये बहुत बदनुमा लग रहा है। अरे तेरे बदनुमा लगने से क्या होता है, वो तो बादशाह की कलाई पर बैठा, बादशाह की आंखों से आंखें मिला रहा है, बादशाह उसे पसंद कर रहा है और तू कह रहा है मुझे पसंद नहीं। अल्लाह अकबर। ऐसे ही अल्लाह वाले जो अल्लाह ताला क्या, जो इनके दराजात है मेरे दोस्तों, दुनिया क्या कुछ कहती रहे, एक कतरा अगर होता तो वो छुप भी जाता। वाह वाह वाह, एक कतरा अगर होता तो वो छुप भी जाता, खास किस तरह छुपाएगी लहू का दरिया। हजरत वाला रहमतुल्लाह अलैह फरमाते थे, इन अल्लाह वालों के आफ्ताब को, इस सूरज को कोई हसद से, बोहतान से और फजूल बातें करने से अगर इनके के बादलों से इनके आफ्ताब को छुपाना भी चाहेगा तो बादलों के पीछे से भी आफ्ताब की रोशनी पता चलेगी। लहजा हजरत वाला रहमतुल्लाह अलैह अभी क्या फरमा रहे थे, कुछ दिन पहले बयान में फरमाया अभी सूरज निकलता नहीं है, अभी सूरज जाहिर नहीं होता, उसके जाहिर होने से पहले आलम रोशन हो जाता, रोशनी पहले ही शुरू हो जाती है, अभी सूरज निकलने में वक्त होता है। सुभान अल्लाह। ऐसे ही अल्लाह वालों, लाख बादल हो, उन बादलों के पीछे भी पता चलता है कि सूरज मौजूद है। सुभान अल्लाह। तो या मल्ला तज़ुरुहु ज़ुनूब, ऐ वो ज़ात जिसको गुनाहों से कोई नुकसान नहीं होता, न होता है न होगा। ولا تنقصه المغفرہ. سبحان اللہ کیا مضمون ہے کہ مغفرت کے خزانے میں سے اگر آپ کسی بندے کو عطا فرما دیں کہ میں نے تیرا کفر معاف کر دیا، میں نے تیرا شرک معاف کر دیا، میں نے تیرے بڑے بڑے گناہ معاف کر دیے، میں نے تیرے ذلت اور رسوائیوں کو معاف کر دیا، تو آپ کے خزانے مغفرت میں کوئی تنقیص یعنی کوئی کمی نہیں ہوتی. نہ لا تنقصو، چونکہ یہ مضارح ہے، نہ کمی ہوتی ہے نہ ہوگی. اب سرور عالم جناب رسول اللہ صلی اللہ تعالی وسلم فرماتے ہیں فہبنی ما لا ينقصک، وہ چیز مجھ کو ہبا فرما دیجئے کہ جس سے آپ کے خزانے میں کوئی کمی نہیں ہوتی. کیا عنوان بھی، کتنا مضمون، کتنا عظیم الشان معرفت کا خزانہ لیے ہوئے ہے کہ انسان اس کو کہے کہ بھائی آپ سے وہ چیز مانگ رہا ہوں کہ جس کو دینے سے آپ کے خزانے میں کوئی کمی نہیں ہوگی. جیسے عالم کا علم ہے، جب وہ علم کو پیش فرماتا ہے، بیان فرماتا ہے، معرفت کے مضامین بیان فرماتا ہے، تو اس کے علم میں کوئی کمی نہیں ہوتی. یہ تو آپ کی وہ عالم کی ایسی چیز ہے، اللہ تعالیٰ نے اپنے غلاموں کو ایسی شان عطا فرمائی ہے. تو اللہ آپ کا وہ خزانہ، نبی صلی اللہ علیہ وسلم اس کی خبر دے رہے ہیں کہ اللہ اس چیز کو ہبا فرما دیجئے، اور ہبا وہ چیز ہوتی ہے جو مجانن ملے، یعنی مفت میں ملے. یعنی اگر ہوتا کہ چلو چلو ٹھیک ہے، ہاں بھائی کتنے کی مغفرت چاہیے، اللہ میاں ابھی تو 50 روپے ہیں، 50 روپے کی دے دیجئے. کوئی 100 روپے کی مانگ رہا، کوئی کہہ رہا اللہ میاں کچھ ادھار دے دیجئے، مغفرت دے دیجئے، آئے گا کما کے پھر آپ کو، پھر میں آپ کو ادائیگی کر دوں گا. نہیں، نبی صلی اللہ علیہ وسلم فرما رہے فہبلی ما لا ينقصک، اس چیز کو مجھ کو ہبا فرما دیجئے کہ جس سے آپ کے خزانے میں کوئی کمی نہیں ہے. وہ کیا چیز ہے؟ مغفرت. یہ فرما دیا نا، پہلے فرمایا کیا کہ ولا تنقصہ المغفرہ، کہ مغفرت کرنے سے آپ کے تنقیص نہیں ہوتی، لہذا وہ چیز ہبا کر دیجئے، یعنی مغفرت اگر آپ دے دیں گے تو آپ کے مغفرت کے خزانے میں کوئی کمی نہیں ہوگی. اللہ اکبر. اور وغفر لی، سبحان اللہ، وغفر لی ما لا یضرک، اس چیز کو بخش دیجئے جس نے آپ کو کوئی نقصان نہیں پہنچایا. سبحان اللہ، کیا پیاری دعا ہے. اس لیے حضرت والا تاکید فرماتے تھے، دیکھو مناجات مقبول کو پڑھا کرو. مناجات مقبول حکیم الامت تھانی رحمت اللہ علیہ کے، یہ کتابچہ ہے چھوٹا سا، کتب خانے وغیرہ سے مل جاتا ہے، اس میں قرآن پاک اور احادیث مبارکہ کی تقریباً تمام دعائیں موجود ہیں. اور اس کو حکیم الامت نے ترتیب ایسی دی کہ ہفتے کے 7 اس کے تقسیم کر دی، 7 دنوں پر، ہفتے کو شروع کریں، جمعے کو اس کا اختتام ہے. اس کی برکت سے وہ دعا بھی ہمیں مل جائے گی، اور پھر حضرت والا کا یہ جو صبح شام کے معمولات ہیں، اس میں کتنی ساری دعائیں ہیں، ان دعاؤں کو پڑھیں. یہ چیزیں ہیں، یہ ہمارا خزانہ ہے. اب بڑھاپے کا ٹائم پاس کرنا یا اپنا فراغت کے ٹائم کو پاس کرنا ٹی وی دیکھ کر یا اخبار پڑھ کے یا دوسرے کوئی کام کرنے کے بجائے اپنا تھوڑا وقت ہے اس میں لگا لے، تھک جائے آرام کر لے، سبحان اللہ. تو یہ دعا کتنی پیاری، وغفر لی ما لا یضرک، جس نے آپ کو کوئی نقصان نہیں پہنچایا آپ اس کو بخش دیجئے. اب ہم لوگوں کا عالم یہ، ہم لوگ معاف کرنے میں کیوں دیر کرتے ہیں؟ کیونکہ اگر ہمارے خلاف کوئی کہے، ہم سے کوئی جھگڑا کرے، ہمیں کوئی معاملہ ہو، اس سے ہم کو نقصان پہنچتا ہے. ہم عیب دار ہیں، ہمیں نقصان ہوتا ہے، لیکن اللہ تعالی کی ذات ان عیوب سے مبرہ ہے، منزہ ہے. یعنی اللہ تعالیٰ کو اگر کوئی کفر کرے، کوئی کچھ بھی کہے، اللہ تعالیٰ کا کوئی نقصان نہیں ہے. لہذا اللہ تعالیٰ، ہمارے گناہ نے آپ کو تو کوئی نقصان پہنچایا ہی نہیں نا، ان گناہ سے تو ہمارا اپنا نقصان ہوا. لہذا جس چیز نے آپ کو نقصان نہیں پہنچایا، اس کو آپ کو بخشنا کیا مشکل ہے؟ سبحان اللہ. نبی صلی اللہ علیہ وسلم فرما رہے ہیں وغفر لی ما لا یضرک، یا اللہ اس چیز کو بخش دیجیے جس نے آپ کا کوئی نقصان نہیں کیا. سبحان اللہ. اللہ تعالیٰ اس دعا کو مانگنے کی توفیق ہم سب کو عطا فرمائے. یا من لا تضره الذنوب، یا من لا تضره الذنوب، ولا تنقصه المغفرة، ولا تنقصه المغفرة، فہب لی ما لا ينقصک، واغفر لی ما لا يضرک، فہب لی ما لا ينقصک، واغفر لی ما لا يضرک. اس دعا کو، چھوٹی سی دعا ہے، याद करना जरूरी नहीं है, लिख ले उसको, मांग ले, सुबह शाम पढ़ ले, हर नमाज के बाद पढ़ ले 3 दफा या 7 दफा, और इस दुआ को अल्लाह ताला मांगने की तौफीक भी अता फरमाए और अपने करम से इसको हमारे हक में कबूल भी फरमा ले। वाखिर दावाना अनिलहम्दुलिल्लाह रब्बिल आलमीन। या अल्लाह ताला अपने करम के सदके में या अल्लाह ताला हमारे गुनाहों को माफ फरमा दीजिए। या अल्लाह जिंदगी के अय्याम गुजरते गुजरते अब सफेद बाल नुमाया होने शुरू हो गए हैं, या अल्लाह शर्म व हया अता फरमा दीजिए। या अल्लाह गुनाह करते करते या अल्लाह जो शर्म व हया औसत हो गई, जो हमारा खजाना था और या अल्लाह जो हमारी दौलत थी, जो हमारी हकीकत थी, या अल्लाह अपने करम के सबके में उस खोई भी दौलत को हमें वापस दिला दीजिए, शर्म व हया अता फरमा दीजिए। और या अल्लाह ताला बेशर्मी और बेहयाई के कामों से हम सब की हिफाजत फरमा दीजिए, हमारे गुनाहों को मुआफ फरमा दीजिए। या अल्लाह गुनाहों को मुआफ फरमा दीजिए, अपने फजल खास को हम सब पर आम फरमा दीजिए। ऐ करीम मालिक अपने फजल खास को हम सब पर मुआफ फरमा दीजिए। या अल्लाह इस सरजमीन, इस जो मुबारक जगह जहाँ पर कितने बड़े बड़े अल्लाह वाले रहे आते हैं, और अल्लाह ताला आपकी रहमत से उम्मीद है कि क़यामत तक ये सिलसिला जारी रहेगा। या अल्लाह अपने दोस्तों औलिया अल्लाह के सदक़े में या अल्लाह हज़रत जो दुआ फरमाते थे, या अल्लाह यहाँ जो भी आए महरूम न जाए, या अल्लाह अपने करम के सदक़े में हमारी भी महरूमी को रहमत से तब्दील फरमा दीजिए, हम सब पर रहम फरमा दीजिए। या अल्लाह हम तो ऐसे जालिम बने हुए अपनी जान पर कि हम अपने ऊपर रहम नहीं करते। या अल्लाह आप हम सब पर फजल फरमा दीजिए। या अल्लाह ताला सत्तारी का मामला फरमा दीजिए, अपने करम के सदके में हमारे गुनाहों को किसी पर जाहिर न फरमाइए। या अल्लाह ताला उसको छुपा लीजिए और मगफरत बेहिसाब का फैसला फरमा दीजिए। या अल्लाह हमारे कामों को आसान फरमा, हमारी जरूरियात को पूरा फरमा दीजिए। हम में से जिसकी जो हाजत है, जो किसी मुसीबत में गिरफ्तार है, किसी को भी अपने करम से महरूम न फरमाइए। इन दुआओं को हमारे हक में कबूल फरमा लीजिए, हमारे घर वालों औलाद के हक में कबूल फरमा लीजिए, हमारे रिश्तेदार भाइयों दोस्त अहबाब के हक में कबूल फरमा लीजिए, सारे आलम के मुसलमानों के हक में अल्लाह इन दुआओं को कबूल फरमा लीजिए। या मल्ला तजुरुहु ज़ुनूब वला तनकुसुल मग़फिरा فَهَبْ لَنَا مَا لَا يَنْقُصُكْ وَاغْفِرْ لَنَا مَا لَا يَضُرُّكْ يَا مَنْ لَا تَضُرُّهُ الذُّنُوبُ وَلَا تَنْقُصُ الْمَغْفِرَةُ فَهَبْ لَنَا مَا لَا يَنْقُصُكْ وَاغْفِرْ لَنَا مَا لَا يَضُرُّكْ يَا مَنْ لَا تَضُرُّهُ الذُّنُوبُ وَلَا تَنْقُصُ الْمَغْفِرَةُ فَهَبْ لَنَا مَا لَا يَنْقُصُكْ وَاغْفِرْ لَنَا مَا لَا يَضُرُّكْ ربنا تقبل منا انك انت السميع العليم صلى الله على النبي الكريم برحمتك يا ارحم الراحمين السلام عليكم ورحمه الله وبركاته